اعوذ باللہ السمیع العلیم من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم فإنه ناصر وخیر معین اللہم صلی علی محمد وآل محمد وعجل فرجہم وأہلک عداہم. شناخت دشمن کے حوالے سے ہماری چوتھی گفتگو آپ سماعت کر رہے ہیں. گزشتہ تین گفتگو میں ہم نے قرآن مجید کی روشنی میں شناخت دشمن پر گفتگو کی ہے اور اب ہم روایات اور تاریخی اعتبار سے کچھ نکات کو بیان کر رہے ہیں. پہلا نکتہ جو یہاں پر درج کیا گیا ہے، دار الندوہ ایک انجمن تھی کافروں کی کہ جس میں کافر مل کر بڑے بڑے فیصلے کرتے تھے. ابو جہل جو رسول کا چچا تھا اس نے کافروں کو جمع کیا دار الندوہ میں اور کہا کہ رسول اللہ کو قتل کرنا ہے اور فرمایا محمد ابن عبداللہ وسب آلہتنا وافسد شبابنا وفرق جماعتنا. چچا سگا ہے، دشمن ہے رسول کا، لیکن چونکہ نظریات مخالف ہیں، ایک دادا کا خون ہے لیکن جب نظریات مخالف ہیں تو خون بھی سفید ہو جاتا ہے. دشمن قرابت داری کا بھی خیال نہیں کرتا، دشمن نظریات کا بھی احترام نہیں کرتا. کیا ہوا؟ کا محمد ابن عبداللہ سب آلہتنا، پہلی چیز کیا بیان کی؟ رسول اللہ نے ہمارے خداؤں کو برا کہا ہے. برے سے کیا مراد ہے؟ یہ نہیں کہا کہ بت پرستی نہ کرو، تمہارے بت کھاتے نہیں ہیں پیتے ہیں. سبا کے مطلب گالی دینا نہیں ہے، یعنی نعوذ باللہ رسول اللہ نازیبہ کلمات ادا نہیں کرتے تھے. کیا کہتے تھے؟ یہ بت ہیں، نہ کھاتے ہیں نہ پیتے ہیں، نہ ہلتے ہیں نہ جلتے ہیں، نہ چلتے ہیں نہ بیٹھتے ہیں، تم ان کو بناتے ہو اور پھر ان کی عبادت کرتے ہو. لہذا کہا کہ یہ ہمارے بتوں کو سب و شتم کرتے ہیں، بری باتیں کرتے ہیں. حالانکہ بری بات کہتے ہیں، عقلی بات تھی. یعنی دشمن کو جو بات ناگوار ہوتی ہے وہ کہتا ہے دیکھو مجھے گالی دے رہے ہیں. بس گالی نہیں دے رہے، تم آئینہ دکھا رہے ہیں کہ تم کیا کر رہے ہو بیوقوف ہوں. اپنے ہاتھوں سے بت بناؤ اور سر کہہ کے سر جھکاؤ، سائیں، خدا، مولا، آقا، سرور. تو یہ کیا ہے؟ یہ ان کو برا لگتا ہے. ہمارے نظریات کو برا کہو گے، عقلی اعتبار سے بھی، انسانی اعتبار سے بھی، تو ان کو گالی لگتی ہے. اس لیے کہ سب آلہتنا، سب یعنی گالیاں دیتا ہے، برا کہتا ہے، نازیبہ کلمات ادا کرتا ہے. حالانکہ رسول اللہ نازیبہ کلمات ادا نہیں کرتے تھے. افسدہ شباب بنا، ہمارے جوانوں کو گمراہ کر دیا اس نے، ان کو فاسد کر دیا، ان کو ہمارے دین سے ہٹا دیا، ان کو ہمارے نظریات اور باپ دادا کی لائن سے ہٹا دیا ہے. وہ فرقہ جماعتنا، اور ہماری جماعت اور قبیلے میں کیا تفریق کر دی، دراڑ ڈال دی، جدا کر دیا، ایک نیا دین بنا لیا. حالانکہ نیا دین نہیں تھا، وہ دین توحیدی تھا، دین فطرت تھا جو رسول اللہ نے بیان کیا ہے. رسول اللہ کہہ رہے کہ میں نیا دین لے کے نہیں آیا ہوں، تم اصل دین سے در حقیقت ہٹ گئے ہو. دین وہی ہے کہ جو آدم لے کر آئے، دین وہی ہے جو موسیٰ و عیسیٰ و نوح لے کر آئے، دین وہی تمام انبیاء لے کر آئے. تم نے دین کو چھوڑ دیا، لہذا تمہیں اب دین نیا لگ رہا ہے. کوئی انسان گھر میں بیٹھا رہے، باہر نہ نکلے، اور دو مہینے بعد، تین دن بعد باہر نکلے کہ ارے کتنا چینج ہو گیا ہے. آپ جو روز باہر جاتے ہیں آپ کے کہاں چینج ہو گئے بھائی؟ ہر چیز وہی ہے. تم گھر میں بیٹھے ہوئے تھے، بت پرست کیا ہے، یہ خول میں بند ہو گئے تھے. اب جو رسول اللہ ہدایت لے کر آئے تو کہا یہ تو نیا دین لے کر آئے، یہ تو گمراہی لے کر آیا، یہ تو ساحر ہے، یہ تو کاہن ہے، یہ جادوگر ہے، یہ شاعر ہے، یہ فلاں، یہ شوہر اور بیوی میں جدائی ڈالتا ہے، اس کی بات نہیں سنو، اس کے قریب نہیں جاؤ، اس کی گفتگو نہیں سنو. تو کیا کہا؟ کہ اس نے ہماری جماعت میں دراڑ ڈال دی، الگ کر دیا ہے. جب رسول اللہ نے، دوسرا نقطہ، جب رسول اللہ نے مدینہ ہجرت کی، یہ المیزان جلد نمبر 9 اور صفحہ نمبر 78 میں یہ روایت درج ہے، المیزان علامہ طباطبائی کی تفسیر المیزان ہے۔ دوسرا نقطہ جو کتاب فروغ ابدیت آیت اللہ جعفر سبحانی کی ہے، اس کی جلد نمبر 1 صفحہ نمبر 450، رسول اللہ نے جب مدینہ ہجرت کی تو ایک شخص عبداللہ بن ابی جو منافقوں کا سردار تھا، اس نے رسول اللہ کو رسول اللہ کے پاس آیا تو رسول اللہ نے اس سے کہا، جن لوگوں کو تم ان لوگوں کے پاس جاؤ کہ جس نے تم کو فریب اور دیا ہے، دھوکہ دیا ہے، لا تغشنا فی دیارنا، ہماری سرزمین میں آ کے ہمیں دھوکہ مت دو، دھوکہ دینے کسی اور کو جا کے دو، ہمارے پاس آ کے ہمیں گمراہ مت کرو، ہمیں معلوم ہے کیا اچھا ہے کیا برا ہے۔ عبداللہ ابن ابی، الف بے چھوٹی یہ اوپر، یہ کے اوپر تجدید ابی، عبداللہ ابن ابی، جسے ابھی لکھتے ہیں نا، ابھی الف پر پیش لگا دیں اور یہ پر چھوٹی یہ پر تجدید لگا دیں، ابی ہو جائے گا۔ رسول اللہ جب آخر زمانے میں بیمار ہوئے اور اصحاب موجود تھے تو آپ نے کہا قلم و کاغذ لے آؤ تاکہ میں تمہارے لیے ایک چیز لکھ دوں جس کے بعد تم کبھی گمراہ نہیں ہوگے۔ فقال بعض من کان عندہ ان النبی اللہ لا یحجر، ان میں سے جو بعض افراد تھے، بعض نے یہ کہا کہ رسول اللہ العیاذ باللہ، رسول کیا کر رہا ہے؟ ہیزیان کہہ رہا ہے۔ ہیزیان یعنی وہ حالت جس میں انسان کو پتہ ہی نہیں ہوتا کیا کر رہا ہے، رسول کے لیے کہہ رہے ہیں کہ رسول اللہ اپنے ہوش و حواس میں نہیں ہیں، دنیا جس کے وجود کے ذریعے سے قائم ہے، دنیا جس کے لیے بنی ہے، اس کے بارے میں کہا جا رہا ہے کہ رسول اللہ کون ہیں؟ ہیزیان بک رہے ہیں، بیتکی باتیں کر رہے ہیں، ایسی باتیں جس میں انسان کو پتہ ہی نہیں ہوتا۔ بعض لوگ ہوتے ہیں نا سٹیا جاتے ہیں، پاگل سے ہو جاتے ہیں، ان کو پتہ ہی نہیں تو وہ کیا کر رہے ہیں، کبھی ہنس رہے ہیں، کبھی بول رہے ہیں، کبھی بیٹھ رہے ہیں، نہ پاکی کی کا نہ طہارت کا نہ جیسا، کچھ نہیں پتہ ہوتا، وہ حالت ہیزیان۔ جیسے آپ دیکھتے ہیں کبھی کبھی کسی کو 104 بخار ہو جائے تو بڑبڑانے لگتا ہے، جی درسوں کے بعد آپ میں سے کسی خور کو بخار ہو جائے گا پھر وہ بڑبڑانے لگیں گی، وہ کبھی جو ہے توحید شناسی بول رہی ہوں گی، کبھی امام شناسی بول رہی ہوں گی، کبھی جو ہے وہ امام دشمن شناسی بول رہی ہوں گی، ان کو ہیزیان، ان کو ابھی سے شروع ہو گیا ہے۔ اچھا میں سمجھ، شاید ابھی سے دورے پڑھنے شروع ہو گئے، تو وہ کیا ہے جب تیز بخار ہوتا ہے بڑبڑانے لگتا ہے، اسے پتہ نہیں تو وہ کیا کہہ رہا ہے، نعوذ باللہ، رسول کے لیے کہہ رہے ہیں جس کے لیے خدا کرے لولا کلما خلقت الافلاک، اے محمد اگر آپ نہ ہو تو دنیا کو خلق کرنے لگتا، اس کے لیے کہہ رہے ہیں کہ رسول اللہ ہیزیان بک رہے ہیں، یعنی اپنے آپ ہی میں نہیں، اپنے ہوش میں نہیں ہیں، ان کو پتہ ہی نہیں نعوذ باللہ کیا کہہ رہے ہیں رسول اللہ۔ اب آپ دیکھیں کتنی بڑی توہین ہے رسول اللہ کی، کتنی بڑی اہانت ہے کہ دنیا جس کے صدقے میں بنی ہو، نبیوں کو سرداری ملی ہو اور اس کے لیے کہا جا رہا ہے کہ نبی ہیزیان بک رہا ہے، نعوذ باللہ، رسول اپنے آپ ہی میں نہیں ہے۔ کبھی جو رسول کو جگانے کے لیے کہا جائے، رسول اللہ سو رہے ہیں، مؤذن جاگ رہا ہے، الصلاۃ خیر من النوم، الصلاۃ خیر من النوم، کیا ہو رہا ہے جناب؟ بھائی مؤذن صاحب آپ نے کہاں سے کہہ دیا؟ بھائی رسول اللہ سو رہے ہیں انہیں جگانے کے لیے، استغفر اللہ، رسول سوئے مؤذن جاگے، دین کو سکھانے والا سو رہا ہے، دین سیکھنے والا رسول کو پڑھا رہے کہ اٹھ جاؤ نماز پڑھ لو، اس سے بڑا اور کیا مذاق ہوگا؟ اب آپ دیکھیں نا، یہ توحید نہیں ہے تو کیا ہے کہ دین سکھانے والا، جس کے لیے کہہ رہا ہے طہ ما انزلنا علیک القرآن لتشقا، تم مشقت میں مت پڑھو، قم اللیل الا قلیلا، راتوں میں کھڑے ہو لیکن کم، تھوڑا سا اے میرے حبیب کم قیام کرو، کم نماز پڑھو۔ اس رسول کے لیے کہا جا رہا ہے کہ نماز نیند سے بہتر ہے، قبلہ اٹھ جائیے، یہ توہین نہیں ہے تو کیا ہے؟ दीद सिखाने वाला मोहम्मद मुस्तफ़ा सो रहा है, मुअज़्ज़िन जाग रहे हैं और उठाने के लिए आए रसूल अल्लाह को। एक तरफ कहा जा रहा है कि रसूल अल्लाह नाज़ुबिल्लाह अपने आप ही में नहीं है, और वो कह रहे हैं जो उन्हें नहीं कहना चाहिए, लिहाजा इनकी बात को सीरियस मत लो। क्या मतलब इसका? यानी रसूल जो कुछ कह रहे कहने दो इसको, माजरत के साथ रसूल अल्लाह अपने होश हवास में नहीं हैं, लिहाजा इनकी बात को सीरियस मत नहीं लो, कलम दबात नहीं लाओ, ये ऐसे ही कह रहे हैं। जैसे होता है ना कोई बच्चा कुछ शोर शराबा कर दे तो फौरन माओ, अरे नहीं नहीं बच्चा ऐसे ही कर रहा है, शोर कर रहा है ऐसे ही। अस्तग़फ़िरुल्लाह, रसूल अल्लाह कायनात में अफजल मौजूदात, कायनात में सबसे नबी, अजीम नबी, सारे नबी इसके दर के सवाल ही हैं, उसके लिए कहा जा रहा है कि रसूल जो है वो हिजियान बक रहा है। अस्तग़फ़िरुल्लाह, हिजियान कह रहा है, अपने आपे में नहीं है, होश में नहीं है। अब आप देखें कि नहीं किस तरीके से रसूल की हैसियत को कम किया गया। उसके बाद नहजुल बलागा में खवारिज ने हकमियत, हकमियत कौन सा वाक़या है कि जब खवारिज ने कहा कि अली आपने माविया को कत्ल नहीं किया और आपने सुलह कर ली है, या मसलन आपने माविया के ख़िलाफ़ जंग को पूरा नहीं किया है, लिहाजा आप तौबा करें, आप दीन से फिर गए, और कहा कि ना अली हाकिम है ना माविया हाकिम है, दोनों सिलेंडर हो जाएं, और अली की तरफ से एक जाएगा एक माविया की तरफ से आएगा। अली की तरफ से लोगों ने मजबूर किया, और मजबूर करने वाले खारिज थे अबू मूसा अशरी, जो एक अहम किस्म का शख्स था, उसको बनाया जिसको दीन और दीन का समझ बूझ ही नहीं थी। उधर से उमर इब्न आस आया, और फिर वो वाक़ होता है हकमियत, इस वाक़े को कहा जाता है हकम, यानी दावर रेफरी। तो कहते हैं कि जब हकमियत को कबूल कर लिया कि भाई अली आप नहीं हैं, माविया भी नहीं है, दोनों अपने अपने नुमाइंदे भेजें और दोनों मुज़ाकरात करेंगे, जो टीम जीत जाएगी वो हाकिम हो जाएगा, हज़रत अली को कहा कि अली आप गुमराह हो गए, आप काफिर हो गए। यहाँ पर हज़रत अली ख़िताब करते हैं, फ़ैन अभी तुम इलाज़ामू इन्नी अख्ता तो वज़ल दो, ए ख़वारिज अगर मुखालफत जो तुम मेरी कर रहे हो इस वजह से है कि तुम ये ख़याल करते हो कि मैंने ख़ता की है, मैं गुमराह हो गया हूँ, यानी जिसके लिए रसूल अल्लाह कह रहे हैं अल्हक़ु मा अली व अली मा अल्हक़, अली मा अल कुरान वल कुरान मा अली, ए खुदा हक अली के साथ, अली हक के साथ, और हक को वहाँ मोड़ दे जहाँ जहाँ अली जाए, अली कुल ईमान, अली मौलाए कायनात, अली मेरा नफ्स, मेरा रस, मेरी नियाबत करने वाला, क़यामत के दिन लवाए हम को उठाने वाला, सारे फ़ज़ाइल उनके लिए कहा जा रहा है कि अली तुम काफिर हो गए हो, तुम गुमराह हो गए हो। ये देखिए, यानी दुश्मन कहाँ पर ले जाके मारता है, कहाँ जाके गिराता है कि जहाँ कहते हैं कि इंसान को पानी भी पीने को नहीं मिलता। मौला अली वो फजाइल, और कहाँ ये खवारिज कह रहे हैं कि अली तुम काफिर और गुमराह हो गए हो। मौला अली कह रहे हैं कि तुम मेरी मुखालफत किस वजह से कर रहे हो, इस वजह से करो तुम ये समझ रहे हो कि मैं गुमराह हो गया हूँ, मैं दीन से फिर गया हूँ। इन्हें हैरत की बात यह है, जब इमाम हसन ने, पांचवा नुक्ता, इमाम हसन अलैहिस्सलाम ने ये फैसला किया कि आप माविया से एग्रीमेंट करेंगे, सुलह करेंगे, तो जर्राह बिन सनान एक शख्स है जो इमाम हसन के साथ होता था, उसने आकर बदतमीज़ी की और बहुत ज़्यादा बदतमीज़ी की, और कहने लगा अल्लाहु अकबर अशरक था या हसन कमा अशरक अबू का मिन कब्ल, ए हसन तुमने शिर्क किया है, बिल्कुल वैसे ही शिर्क किया है जैसे तुम्हारे बाप अली ने शिर्क किया था, अल्लाहु अकबर, तुम भी मुशरिक हो गए हो जैसे तुम्हारा बाप मुशरिक हो गया था, अल्लाहु अकबर, सफ़र अल्लाह, सफ़ीनतुल बिहार जिल नंबर एक सफ़ा नंबर 245, जिल्द एक सफ़ा 245। जर्राह बिन सनान। रोज़ आशूरा, छठा नुक्ता, रोज़ आशूरा आम्र बिन हुज्जाज। आम्र, आम्र एन मीम रे वाव, जिसको उमरू पढ़ा जाता है उर्दू में, लेकिन अरबी में आम्र पढ़ा जाता है। आम्र, आम्र बिन हुज्जाज, जो उमर साद के लश्कर का सिपह सालार था, उसने इमाम हुसैन से जंग करने के लिए अपने साथियों को जोश दिलाने शुरू किया और क्या कहा, ए कूफे वालो, या अहलल कूफा, वला तरताबू फी कत्ले मन मरका मिन अद्दीन व खालफा इमामुल मुस्लिमीन। कहते हैं कि ए कूफे वालो, कौन, अम्र बिन हुज्जाज, उमर साद के लश्कर का एक सिपाही है, इसके पास एक बटालियन थी, इसने कहा इमाम हुसैन को कत्ल करने के लिए, या अहले कूफा, ए कूफे वालो, उस शख्स के कत्ल करने में ज़र्रा बराबर शक न करो कि जिसने जो दीन से खारिज हो गया है और इमाम मुस्लिमीन के ख़िलाफ़ उसने अलम बुलंद किया है। इमाम मुस्लिमीन कौन, यजीद, अस्तग़फ़िरुल्लाह, इमाम मुस्लिमीन कह रहा है, मरका मिन अद्दीन, मरका यानी दीन की, दीन के हिसार और दीन के अहद पैमान को छोड़कर दीन से बाहर निकल गया है और खालफा इमामुल मुस्लिमीन, और यजीद इब्न मुआविया जो इमाम मुस्लिमीन है उसकी मुखालफत की है, लिहाजा हुसैन को कत्ल करने में ज़र्रा बराबर देर ना लगाओ, सवाब है हुसैन को मारना, खारिज दीन, जो दीन से खारिज हो जाए उसको मारना सवाब है, जो हुकूमत और बादशाह वक्त के ख़िलाफ़ क़याम करे उसको कत्ल करना वाजिब है। लिहाजा अहले सुन्नत अतीउल्लाह व अतीउर रसूल उलिल अम्र मिनकुम, उलिल अम्र से मुराद साहिबान हुकूमत लेते हैं, साहिबान हुकूमत लेते हैं, यानी जिसके पास जो भी इख्तदार में आ जाए उसके ख़िलाफ़ उठना, क़याम करना, उसको नसीहत करना, हत्ता कि नसीहत करना भी इनके यहाँ गुनाह है। बाज़ मकातब फ़िक्र ऐसे हैं अहले सुन्नत के जिनके यहाँ अरबाब इख्तदार को नसीहत करना भी गुनाह है, इताअत तो तस्लीम है, लिहाजा इनके यहाँ उठना, खिलाफ उठना, गुफ्तगू करना, ये सब हराम है, बाज़ अहले सुन्नत मकातब के यहाँ। और अक्सर अहले सुन्नत अतीउल्लाह व अतीउर रसूल उलिल अम्र मिनकुम, उलिल अम्र से मुराद कौन लेते हैं, उलिल अम्र से मुराद वो लेते हैं कि जो साहिबान इख्तदार हुकूमत, जिसके हाथ में जिस अंदाज में हुकूमत आ जाए वो क्या करेगा, वो वली अम्र हो जाएगा, उलिल अम्र हो जाएगा, उसकी इताअत वाजिब है। इसलिए कहा यजीद को उसका उनके वाले साहब बना के चले गए, नामजद करके चले गए, हालांकि इस्लाम में बादशाहत की कोई गुंजाइश नहीं है, इस्लाम में खिलाफत और इमामत का निज़ाम है, अल्लाह ने खलीफा बनाया है, रसूलुल्लाह ने इमाम बनाया है, अल्लाह का खलीफा है, दीन का मुहाफिज है, शराबी, दानी, बदकार, गुनाह करने वाला, आला ऐलान फिस्क को फुजूर अंजाम देने वाला, उसको बना के चले गए और फिर बायत भी ली, जिसको उलमा अहले सुन्नत ने, अल्लामा मौदूदी ने और दूसरे अफराद ने उसको मनफेंदा था लिखा कि बहरहाल यजीद को नहीं बनाना चाहिए था। उस यजीद को कहा जा रहा है कि ये इमाम मुस्लिमीन है, इसके खिलाफ हुसैन ने क़याम किया है, लिहाजा इसको मारो, उसमें कोई शक नहीं है। हिशाम बिन अब्दुल मलिक, बिहारुल अनवार, जिल 46, सफ़ा 311। कहते हैं कि हिशाम बिन अब्दुल मलिक ने इमाम सादिक और इमाम बाकिर को दमिश्क बुलवाया और एक नसरानी आलिम और इमाम मोहम्मद बाकिर के दरमियान एक मुनाजरा कराया। जब मुनाजरा हो गया और इमाम उसमें जीत गए तो उसने ये कहा, ऐलान करा दिया, कि जो मदीने तक जितने भी शहर आ रहे थे सब में ऐलान करा दिया। इमाम को बुलाया कहाँ पर? दमिश्क। वहाँ पे इमाम को मुनाजरा कराया एक ईसाई आलम से, इमाम फतेहमंद हो गए। अब इसने दमिश्क से लेकर मदीने तक रस्ते में जितने भी इलाके शहर थे सब में ऐलान करा दिया। क्या ऐलान करा दिया? कि ये जाके ऐलान करो कि दो जवान जादूगरों को, एक मोहम्मद इब्न अली यानी इमाम बाकिर, एक जाफर इब्न मोहम्मद, एक इमाम सादिक यानी इमाम बाकिर और उनके बेटे इमाम सादिक, दो जादूगरों को मैंने, ठीक है ना, शाम बुलवाया था। ठीक है, उसके बाद कहता है ये दोनों एक गैर इस्लामी फिरके की तरफ माइल हो गए हैं और दीन से खारिज हो गए हैं। इमाम अबू हनीफा, इमाम मालिक, शाफई वगैरह, जिनके बारे में अहल सुन्नत ये कहते हैं कि छठे इमाम के पास इन्होंने शागिर्दगी अख्तियार की है। इमाम आज़म कहा जाता है अबू हनीफा रहमतुल्लाह अलैह को। वो कहते हैं कि मैं 2 साल जाफर सादिक की खिदमत में रहा हूँ तो मैंने बहुत कुछ किया है, मुझे शागिर्दगी पर फ़ख्र है और अगर मैं शागिर्दगी ना करता मैं हलाक हो जाता, मैं मर जाता, मैं नाबूद हो जाता, मेरा कोई नाम नहीं होता अगर मैं जाफर सादिक की शागिर्दगी ना करता। उस इमाम सादिक के लिए, इमाम बाकर के लिए क्या कह रहे हैं कि मैंने 2 जादूगरों को बुलाया था, ये वो जादूगर नहीं है, क्योंकि वापस जा रहे हैं ना इमाम, अब जा रहे हैं तो प्रोपेगेंडा क्या कर रहा है, ऐसा नहीं हो कि वो नसरानी को शिकस्त देती मुनाजरे में लिहाजा लोग गिरविदा हो जाए, कहा ये जादूगर थे, ये दीन से खारिज हो गए लिहाजा इनकी बात नहीं सुनना। और आखिरी दो नुकात और अर्ज़ करूँ आपकी ज़हमत तमाम। हारून रशीद ने ये वाक़या, आखिरी नुक्ता अर्ज़ कर रहा हूँ, हारून रशीद ने जब ये फ़ैसला किया कि वो सातवें इमाम इमाम मूसा कादिम अलैहिस्सलाम को गिरफ़्तार करे तो रात को कब्र रसूल पर गया। देखिए कितना बदबख्त इंसान था ये, कितने काले दिल वाला इंसान था, स्याह दिल इंसान था। सुबह गिरफ्तार करना है इमाम को, रात को गया है कब्र रसूल पर और कब्र रसूल पर पहुंचने के बाद कहा या रसूल अल्लाह इन्नी आतदिरु इलैका मिन शैइन, या रसूल अल्लाह आई एम सॉरी, मैं आपसे एक नजरत चाहता हूँ, सॉरी करना चाहता हूँ, उरीद अन अफअलहू, और मैं चाहता हूँ एक बुरे काम को अंजाम दूँ, पता है बुरा काम है, जब ही तो रसूल के पास आया है, जब ही तो सॉरी कर रहा है, पता है कि फर्जंदे रसूल खुदा है, फर्जंदे फातिमा जहरा है, कह रहा है उरीद अन अफअलहू, उरीद अन अहबसा मूसा इब्न जाफर, मैं चाहता हूँ आपके फर्जंद मूसा इब्न जाफर को कैद कर लूँ, गिरफ्तार कर लूँ। यूरीदो तश्तीत बैन उम्मतिक वसफ़िका दिमाग, कहते हैं कि वो ये चाहते हैं कि आपकी उम्मत में तो फ़र्क़ा डालें और आपकी उम्मत के खून को जायज़ मुबा करके कत्ल वारत करें बहाएं। इस बदबख्त को पता है कि ये जो कह रहा हूँ रसूलल्लाह नाराज़ हैं, बोले रसूलल्लाह से सॉरी करने का, रसूल आई एम सॉरी, आई वॉन्ट टू समथिंग कज़ा व कज़ा, मैं ये करना चाहता हूँ, और तुम करना चाहते करो, पता है कि रसूल का फर्जंद है, आले रसूल है। दलील क्या दे रहा है कि आले रसूल गुमराह हो गई है, जिन पर दुरूद यानी जो नमाज में जिनका जिनको शामिल किया गया उनके बारे में कह रहा है कि आपकी उम्मत का खून बहाना चाहते हैं, ये तफर्रका डालना चाहते हैं। लिहाजा देखिए आप किस तरीके से ये लोग तौजीहात करने वाले थे, दुश्मन कहाँ कहाँ जाकर क्या 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 काम कर रहा है। इस वक्त आप देखें कि अगर रहबर इनकलाब हज़रत इमाम खुमैनी रज़वानुल्लाह ताला अलैह, उसी तरीके से इमाम इनकलाब हज़रत इमाम खामनई हफ़ज़हुल्लाह ताला, हज़रत आयतुल्लाह अल उज़्मा सीस्तानी, قائد شہید رحمۃ اللہ علیہ علامہ عارف حسین الحسینی رضوان اللہ تعالیٰ علیہ، قائد مقاومت اور استقامت سید حسن نصر اللہ کے بیانات کو آپ پڑھیں گے تو یہ بات واضح ہو جائے گی کہ یہ لوگ دشمن شناسی پر کس حد تک زور دینے والے ہیں اور کس انداز سے یہ افراد چاہتے ہیں کہ دشمن کو پہچانا جائے، دشمن کو جانا جائے، دشمن کی پلاننگ سے آگاہ ہوا جائے. اور حاضری، حاضری سے مراد کھانے والی حاضری نہیں، یعنی ہمیشہ حاضر و تیار رہیں، ذہنوں کو تیار رکھیں کہ کس طریقے سے ہمیشہ تیار رہنا چاہیے. خبروں سے آگاہی حاصل کریں، مختلف اسلامی سائٹس کا مطالعہ کریں، تسنیم ہے، شفق ہے، اسلام ٹائمز ہیں، ان کا مطالعہ کریں، ان میں آرٹیکلس آتے ہیں سیاسی، ان کا مطالعہ کریں، بی بی سی اس کو بھی پڑھیں، لیکن اسلامی ویب سائٹ کا تسنیم، شفق یا شفقنہ دیکھیے گا، شفقنہ ہے شاید، اور اسلام ٹائم، ان تین کا مطالعہ تو ضرور کریں. اس کے علاوہ رہبر کے بیانات جو آتے رہتے ہیں leader.ir پر، اس کا بھی مطالعہ کریں تاکہ اندازہ ہو کس طریقے سے دشمن کوششیں کر رہا ہے، دشمن کو پہچان کروانے کے لیے اور دشمن کی شناخت کے لیے یہ علماء، یہ فقہا، یہ اسلام کے قلعے، یہ انبیاء کے وارث، یہ امام کا نائب، یہ امام کے فقہا کس طریقے سے دشمن کی سازش کو بے نقاب کرنا چاہتے ہیں. اللہ تعالیٰ تمام حافظان و محافظان دین و ولایت کی حفاظت فرمائے، ان کا سایہ ہمارے سب قائد دائم فرمائے، ہم سب کو دشمن کو پہچان کر اس کے سازشوں کا مقابلہ کرنے کی توفیق عطا فرمائے، امام کے ظہور میں تعجیل فرمائے، ہم سب کو ان کا اثر و عمل شریک فرمائے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.